नमस्कार, कोरोना विशेष यो कार्यक्रममा स्वागत छ। म सन्तोष रेग्मी। मूलत पछिल्लो समयमा विश्वभर नै कोरोनाको एउटा खालको संक्रमणले ठूलो कहरै ल्याएको छ भनौं। निकै अलमलको अवस्था, निकै अन्यलको अवस्था, निकै त्रासको अवस्था सिर्जना गरिरहेको छ। यो समयमा मूलत कोरोनालाई, कोरोनाबाट बच्नका लागि मानिसहरूले अपनाउनु पर्ने सावधानीका सम्बन्धमा संसारभर नै विभिन्न सरकारहरूले, आफ्नो सरकारहरूले विभिन्न खालका प्रयास गरिरहेका छन्। मूलत नेपाल सरकारले घरमै बस्न आग्रह गरेको छ। त्यसै सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो साँझ सबैलाई घरमै बसेर यो कोरोनाको अहिलेको संक्रमणबाट पार पाउने अवस्थाका लागि आह्वान गर्नुभएको छ। त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि म घरमै बसेर सरकार चलाइरहेको छु, तपाईँ पनि घरमै बस्नुहोस् भन्ने खालको आह्वान गर्नुभएको छ। प्रधानमन्त्रीले कोरोना संक्रमणबाट जोगिने उपाय भनेको अहिले घरमै बस्ने हो भन्ने सम्बन्धमा आम चाहिँ सर्वसाधारणहरूलाई आश्वस्त पारिरहनु भएको छ। यसै गरी अन्य विभिन्न राजनैतिक दलका नेताहरू, विभिन्न क्षेत्र सम्बद्धहरू, विभिन्न पक्षहरूले पनि आम सर्वसाधारणलाई घरमै बस्नका लागि सूचित गरिरहनु भएको छ। त्यसको व्यवस्थापन नेपालका सुरक्षा निकायहरूले गरिरहेका छन्। सुरक्षा निकायका तर्फबाट पनि आम सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनका लागि आग्रह गरिएको छ र कतिपय अवस्थामा कानूनको पनि प्रयोग गरिएको छ, किनभने कतिपय मानिसहरूले मानिरहेका छैनन् अहिले पनि, जबकि यो मूलत अहिले सरकारले लिएको निर्णय र सरकारले चाहिँ गरिरहेको आग्रह आम सर्वसाधारणकै पक्षमा हो, आम सर्वसाधारणकै हितमा हो, स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने सन्दर्भमा सरकारले मानिसहरूलाई आश्वस्त पारिरहेको छ। यो लकडाउनको स्थितिमा कहीँ कतै अन्यलता बढ़ेर जाने हो कि भन्ने सम्बन्धमा पनि सरकार निकै गम्भीर देखिएको छ र हिजो पनि एउटा निर्णय गरिएको छ कि अत्यावश्यक वस्तुहरू, माल वस्तुहरू, जुन उपभोग्य सामग्रीहरू हुन्छन् ती सामग्रीहरूको प्रयोगमा चाहिँ नै कहीँ कतै समस्या नआउने गरी व्यवस्थापन गरिनेछ। त्यसको असर आज बिहान कहीँ न कहीँ देखिएको छ बजारमा। मूलत तरकारीका पसलहरू, त्यसै गरी अन्य खाद्यान्नका व्यवस्थापनसँग सम्बन्धित दूध पानी लगायतका व्यवस्थामा अलिक केही न केही सहजता हिजोभन्दा आज बढ़ेको आम सर्वसाधारणहरूले अनुभूति गर्नुभएको छ। यसै सन्दर्भमा आज बिहानको अवस्थाका बारेमा हामीलाई जानकारी दिन महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकाल अहिले हामीसँग सम्पर्कमा हुनुहुन्छ। हजुर एसएफ साहब, अहिले अब आज बिहानको अवस्था के छ? ट्राफिक व्यवस्थापन कसरी चाहिँ भएको छ? अत्यावश्यकीय वस्तुहरूलाई चाहिँ पहुँचसम्म, उनीहरूको स्थानसम्म पुर्याउने सन्दर्भमा, पुगिरहेको सन्दर्भमा र अनावश्यक मानिसहरूलाई रोक्ने सन्दर्भमा के कस्ता खालका प्रयासहरू भइरहेका छन्?
अब यो लकडाउनको कुरो जुन छ यसलाई कायम गर्नको लागि हामीले अब आजकै सन्दर्भमा भन्नुपर्दा बिहानैदेखि हाम्रो ड्युटीहरू लागिसकेको छ। उपत्यकाको 70 भन्दा बढी स्थानहरूमा हाम्रो ड्युटीहरू लिइसकेको छ, प्रहरी परिचालन भएको छ। र यो जुन यहाँले भने जस्तो अत्यावश्यकीय चिजवस्तुहरू जुन छन्, अब खाद्यान्न, तरकारी, फलफुल, औषधि, अब यो सरसफाइका विषयहरू, यी लगायतका जुन चाहिँ नागरिकको अत्यावश्यक चिजवस्तुसँग जोडिएका विषयमा त्यो निर्णय पनि भएको छ र त्यस्ता खालका भेहिकलहरूलाई चाहिँ छोडिदिने भन्ने हाम्रो जुन नीति छ त्यो अनुसार अहिले बिहानको टाइममा धेरै ठाउँमा यो अत्यावश्यकसँग जोडिएका कुराहरूलाई हामीले छुट गरेको छौँ र त्यो चाहिँ त्यस्तो खालको पसलहरू पनि ठाउँ ठाउँमा चाहिँ खुलेको छन् र हामीले हिजो मात्रै हामी उपत्यकाको प्रहरी कमान्डरहरू बसेर एउटा मिटिङ गरिकन यो अत्यावश्यकीयहरूको लागि बिहानको टाइममा चाहिँ एउटा तोकिएको ठाउँहरूमा चाहिँ केही समयलाई छोड्ने भन्ने एउटा छ र त्यसलाई त्यो अन्तर्गत अहिले त्यसरी भइराखेको छ, अर्थात् त्यस्तो ठाउँहरू खुल्ला छ तर के भने मुभमेन्ट नगर्ने र त्यस्तोमा जाँदा पनि त्यो परिवारले अब चाहिँ कमभन्दा कम मान्छेहरू चाहिँ मुभमेन्ट गर्ने भन्ने कुरो हो, यो नागरिकले बुझ्नु भएको छ र बुझ्नुपर्ने हुन्छ, त्यो बमोजिम हामीले काम गरिरहेको छौँ। र अब अरू जहाँसम्म चाहिँ अन्यत्र घरबाट ननिस्किने भन्ने जुन विषय छ त्यो जुन अस्तिबाट सुरु भएको लकडाउनमा अब हिजो हामीले त्यसरी निस्किएका अनावश्यक निस्किएका सवारी साधनहरू 863 नियन्त्रणमा लिएको थियौँ र आज पनि अब त्यस्तो चाहिँ नहोस् भन्ने हाम्रो चाहिँ अनुरोध हो र यदि कसैले जबरजस्ती गर्छ भने त्यो ठिक हुँदैन किनभने यो नागरिकको स्वास्थ्यसँग जोडिएको विषय हो, यसमा सबैले साझा रूपमा बुझ्नुपर्ने हुन्छ र म यहाँ मार्फतै अनुरोध गर्दछु सम्पूर्णमा कि तपाईँहरू घर घरमै बसिदिनुहोस् र बाहिर ननिस्किदिनुहोस् मेन मेन बाटोमा मात्रै नभएर भित्री बाटोतिर पनि त्यो पनि मैले समस्या देखिरहेको छु। कतिपय भित्र भित्रका बाटोहरूमा चाहिँ मान्छे बाहिर निस्किने, मुभमेन्ट गर्ने, वाकिङ गर्दै हिँड्ने, लखर लखर हिँड्ने त्यो पनि देखियो। त्यस्तो बन्दै नगर्नुहोस् भनेर पनि म अनुरोध गर्दछु र हाम्रो ड्युटीहरूले पनि त्यो सम्झाइराखेको छ र अहिलेलाई हामीले त्यस किसिमले गइराखेको छौँ।
जस्तो मानिसहरूले भनौँ न यो राजनीतिक अभियान अथवा राजनीतिक टाइपको यो आन्दोलन त्यसलाई चाहिँ नियन्त्रण गर्न गरिने कर्फ्यू जस्तो टाइपको त्यो त्यो तरिकाले मानिसहरूले कतिपय मानिसहरूले बुझेको भन्ने यहाँहरूको एउटा तथ्याङ्कहरूले चाहिँ पछिल्लो समयमा देखाएको छ। मानिसहरूलाई कसरी आश्वस्त गर्ने तपाईँले खटाएका अथवा तपाईँको महाशाखाबाट खटिएका ट्राफिक प्रहरीका साथीहरूले उहाँहरूले कसरी त्यो चाहिँ मानिसहरूसँग सम्पर्कमा आएका मानिसहरू जो मानिसलाई नियन्त्रणमा लिएको छ उनीहरूलाई सम्झाउने बुझाउने प्रयासहरू कसरी भएका छन्?
वास्तवमा यहाँले ठिक भन्नुभयो। यो विषय जुन छ अहिले लकडाउन भनेको, यो लकडाउनलाई चाहिँ हामीले चाहिँ हाम्रो कतिपय अवस्थामा बुझाइमा फरक परेको हो कि जस्तो देखिन्छ। वास्तवमा यहाँले भने जस्तै विगतमा भएका बन्द, कुनै पनि इस्युलाई लिएर गरिएका बन्द जस्तो यो होइन। यो चाहिँ फरक ढङ्गको चाहिँ एउटा ऊ हो, यो लकडाउन भन्ने शब्द जुन आएको छ यो भनेको घर घरमै ढोका बन्द गरेर बस्नुहोस् भन्न खोजेको, कोही पनि मान्छे बाहिर ननिस्किनुहोस् भन्ने कुरा हो। यो चाहिँ यो भयानक संक्रमण रोग जुन कोरोना भाइरस छ त्यसबाट त्यसको औषधि छैन, त्यसकारण त्यसबाट बच्नको लागि एउटै मात्रै उपाय भनेको लकडाउन हो। र यो कुरो चाहिँ चाइनामा पनि यो लकडाउनको प्रक्रियाको कारणले चाइना सफल भइराखेको छ यसलाई नियन्त्रण गर्नको लागि। र जस्तो इटलीमा चाहिँ यसलाई चाहिँ राम्रोसँग कार्यान्वयन नहुँदाखेरि अब त्यस्तो चाहिँ एकदमै भयानक रूपमा चाहिँ त्यहाँ मानवीय क्षति भइराखेको छ भने अरू कन्ट्रीहरूले पनि यसलाई चाहिँ फलो गरिराखेका छन् कि लकडाउन नै यसको चाहिँ औषधि हो भन्ने हिसाबले अरू कन्ट्रीले फलो गरेको छ। जस्तो इन्डियामा 21 दिनसम्मको लकडाउन सुरु भएको छ होइन, अब त्यस्तै हाम्रोमा पनि यसको मेन औषधि यो हो अथवा लकडाउन हुने हो र नेपाल सरकारले टाइममै यो निर्णय लिएको छ। हामी अब हाम्रो सरकारले चाहिँ यसलाई चाहिँ टाइममै निर्णय लिएर यो सुरु भएको छ। त्यस कारण चाहिँ प्रत्येक व्यक्तिले यसलाई चाहिँ बुझिदिनुपर्ने हुन्छ कि हामीले यसलाई एउटा व्रत ठान्नुपर्ने हुन्छ। जस्तो कुनै हामी धार्मिक संस्कार गर्दा ओर्दा होइन एक हप्तासम्म महिना दिनसम्म स्वस्थानीमा महिना दिनसम्म व्रत भन्छौँ, अब त्यो बेला चाहिँ हामी गर्छौँ होइन। अब यो चाहिँ प्रत्यक्ष रूपमा भगवान खुसी पार्ने भनेको यो हो। यो जुन नेपाल सरकारले चाहिँ जुन घोषणा गरेको छ त्यो अवधिसम्म घर घरमा बस्दिउँ हामी, घर घरमा बस्ने बित्तिकै यो रोगले छुन्न, यो रोगको संक्रमण चाहिँ कन्ट्रोल हुन्छ भन्ने बुझाइ चाहिँ हामी सबैले बुझ्नुपर्ने हुन्छ। र त्यस कारण यो बुझाइ फरक परेको हो कि भन्ने हो र यसमा कुनै पनि चाहिँ भनौँ न राजनीतिक आर्थिक सामाजिक कुनै पक्ष विपक्षको कुरै छैन, यसमा कसैले त्यो सोच्ने कुरै आउँदैन किनभने यो त प्रत्येक व्यक्तिको स्वास्थ्यसँग जोडिएको कुरा हो। आफू पनि बचौँ अरूलाई पनि बचाउँ भन्ने कुरा हो, यो जीवन मरणको कुरा हो यो। त्यस कारण यसले यो साझा सवाल हो, यो त नेपालकै मात्रै साझा सवाल नभएर यो विश्वकै साझा सवाल हुँदै गइराखेको छ अहिले। त्यस कारणले चाहिँ हामी सबैले यो चाहिँ एकदमै चाहिँ भित्री मनले चाहिँ बुझिदिनुपर्ने हुन्छ र हामी घरभित्रै बस्नुपर्ने हुन्छ। हो घरभित्र बस्दाखेरि के दुःख कष्ट हुनसक्छ तर त्यसलाई पनि हामी कम्प्रोमाइज गरौँ, किनभने हामीलाई चाहिँ कुनै काम गरौँ अथवा यो गरौँ भने हुन्छ भन्ने कुरा भएको छैन, एकदमै आनन्दले घरभित्र बसौँ भन्ने नै हो। र जहाँसम्म घरभित्र रहँदाखेरि अत्यावश्यक चिज वस्तुको सम्बन्धमा सरकारले चाहिँ त्यो पुर्याइदिने त्यसको व्यवस्थापन गरिदिने र गरिराखेको पनि छ, गरिदिने भनेको छ होइन। हामीले जुन चाहिँ नेपालभित्र आउने खाद्यान्नको सम्बन्धमा विदेशदेखि पनि चाहिँ ल्याउने जुन हिजो हामी मन्त्रीजीसँग बसिरहेको थियौँ, मन्त्रीजीबाट पनि यो कुराहरू कि विदेशबाट पनि खाद्यान्नहरूलाई चाहिँ बिना रोकटोक सहज आउने, यहाँ चाहिँ वितरण हुने, यहाँका विक्रेताहरूले त्यो चाहिँ नागरिकलाई दिने भन्ने कुरा भएको छ। त्यसमा सरकार एकदमै चिन्तित छ। त्यस कारण चाहिँ यो सबै कुरो बुझेर चाहिँ हामीले घर घरमै बसौँ भन्ने कुरो जुन मेसेज छ यो सबैले चाहिँ यो पालन गर्न आवश्यक देखिन्छ र यसलाई यही रूपमा बुझिदिनुपर्ने हुन्छ। र हाम्रोहरूले पनि हामी सेक्युरिटीले जुन चाहिँ अहिले हामी खटेका छौँ स्वास्थ्य कर्मी सेक्युरिटी, अहिले अब नागरिकको सुरक्षाको लागि नै हामी एकदमै सडकमै खटेका छौँ, स्वास्थ्य कर्मीहरू हस्पिटलमा खट्नु भएको छ भनेपछि यसरी हाम्रो पक्षमा सुरक्षा स्वास्थ्य कर्मी लागिराखेका छन्, हामी धैर्यसाथ घरमा बसौँ भन्ने कुरो चाहिँ सबैले मनोभावनामा चाहिँ लिन जरुरी छ।
अन्त्यमा जस्तो अब यो लकडाउनको कार्यान्वयनको दर छ नि, यो कसरी यो चाहिँ कार्यान्वयन हुने क्रम बढ्दै गएको छ, अलि कडाई कडाई हुँदै गएको छ, आम सर्वसाधारणले त्यसलाई बुझ्दै गएका छन् कि अथवा त्यसको उल्लङ्घन हुने क्रम छ? जस्तो एउटा उदाहरणको लागि भनौँ कि अब हामीले अहिले अब माल सामानहरू ओसार पसार गर्ने भन्ने खालको कुरा जुन चाहिँ निर्णय हिजो पनि भएको छ, अब केही दिन अगाडि मात्रै माल सामान ढुवानी गर्ने ट्रकमा मानिसहरू चाहिँ भरिएर गएका चाहिँ घटना आए। अब यो यहाँहरूले भन्नुभएको छ कि पक्राउको दर पनि अहिले 863 त हिजो मात्रै पक्राउ भएको छ, यो भनौँ यसको लकडाउनको कार्यान्वयनको दरको अवस्था अलिकति भनिदिनुहोस् अन्त्यमा हामीलाई।
अब यो अस्तिबाट सुरु भएको लकडाउनको चाहिँ जुन छ एउटा पोजिटिभ पाटो के छ भने सम्पूर्ण नागरिकहरूले यो बुझ्नु भएको छ, धेरैले बुझ्नु भएको छ, एकदम पोजिटिभ लिनुभएको छ, यो हामीले बुझेका छौँ होइन। अब केही व्यक्तिहरूले यसलाई हेलचेक्राइ गरेको देखेको छौँ र त्यसै कारणले हामीले अघिल्लो दिन अस्तिको दिन हामीले चाहिँ यस्तो सवारी साधनहरू मान्छेहरूलाई चाहिँ ल तुरुन्तै तपाईँ घर घर जानुहोस् भनेर फर्कायौँ। अब हिजोको दिन चाहिँ हामीले त्यसरी निस्केका गाडीहरू जुन छन् मोटरसाइकलहरू तिनलाई चाहिँ हामीले दिनभरि होल्ड गरिदिउँ, जुन अघि मैले जुन संख्या भने होइन 863 त्यसलाई हामीले दिनभरि होल्ड गरेर बेलुका छोडिदिउँ। तर आजबाट हामी झन् कडा भएर जान्छौँ किनभने आज कसैले मोटरसाइकल निकालो बिना पासको अत्यावश्यक चिज बिना बेगरको अत्यावश्यक नठानिएको त्यस्तो चाहिँ आयो भने त्यसलाई चाहिँ हामी कानुन बमोजिम कारवाही गर्छौँ। र कसैलाई जरुरी पर्यो भने हामीले स्पष्ट भनेका छौँ कसैलाई हस्पिटल जानु पर्यो कसैको जरुरी भयो भने हाम्रो 103 नम्बर 100 नम्बर त्यसमा चाहिँ फोन गर्न सक्नुहुन्छ, पुलिसले त्यसलाई सहजीकरण गर्छ, पुलिससँग समन्वय गर्नुहोस् होइन। तपाईँहरूको जरुरी हामी पुगाउँछौँ हाम्रो, किनभने ठाउँ ठाउँमा पुलिस खटिएको छ, त्यो पुलिसले तपाईँलाई तुरुन्तै हेल्प गर्छ। तपाईँले 103 फोन गर्नुहोस्, 103 मलाई भन्छ, मैले तत्काल त्यहाँको नजिकको पुलिसलाई भन्छु, उसले तपाईँलाई इमिडिएट 5 मिनटमा रेस्पोन्स गर्छ, यो भनेका छन् रिपोर्ट। यति भन्दा भन्दै पनि अब कसैले चाहिँ जबरजस्ती उल्लङ्घन गर्छ भने त्यसलाई हामी छोड्दैनौँ, हामीले कानुन दायरामा ल्याउँछौँ। किन भन्दा यो सम्पूर्णको चाहिँ हितको लागि हो र सम्पूर्ण नागरिकले पनि सेक्युरिटीले राम्रो गर्दैछु भनेको छु। अहिले बिचबिचमा टोलमा चाहिँ के भने कतिपय ठाउँमा मान्छे निस्क्यो भने तपाईँले के हेर्नुभएको छ, यहाँ त मान्छे निस्क्यो त भनेर नागरिकले हामीलाई फोन गर्नुभएको छ, भनेपछि सबैको चासोको विषय हो। त्यसैले म चाहन्छु के भने हामी चाहन्छौँ के भने नागरिकलाई हामीले यो छेडमा कारवाही गर्न नपरोस्, उहाँहरू आफै बुझिदिनुहोस् र आफै घर घरमा बसिदिनुहोस्। त्यसैले म यहाँ मार्फत चाहन्छु कि सबैमा यो मेसेज होस् कि हामी घरमै बसौँ, हामी चाहिँ सरकारले तोकेको अवधिसम्म घरभित्रै बसौँ र हामीले चाहिँ तपाईँहरूलाई एकदमै सहजीकरण गर्छौँ, सुरक्षा गर्छौँ, राम्रो व्यवस्थापन गर्छौँ, म यही अनुरोध गर्दछु।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकाल। पछिल्लो समयमा लकडाउनको कार्यान्वयनको अवस्था कस्तो छ, आज बिहान खास गरी अत्यावश्यक माल वस्तुहरूको ढुवानीमा अलि सहजता आएको देखिएको छ, यिनी लगायतका विषयमा हामीसँग यो विशेष प्रसारणमा कुराकानी गर्दै हुनुहुन्थ्यो। त्यसै गरी विशेष प्रसारणमा अहिले जोडिनु भएको छ सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेल। हजुर प्रवक्ताज्यू, स्वागत छ यहाँलाई। अब मूलत सर्वोच्च अदालतको हिजोको पूर्ण बैठकले विभिन्न निर्णयहरू गरेको छ, त्यसका बारेमा जानकारी दिनुहोस् न, आम सर्वसाधारणलाई प्रभाव पार्ने निर्णयहरू के के छन्?
सन्तोषजी, यो जुन कोरोना भाइरस COVID-19 विश्वव्यापी महामारीको रूपमा फैलिँदै गइरहँदाखेरि नेपाल सरकारले पनि विभिन्न खालका निर्णयहरू निर्देशनहरू जारी गरिरहेको सन्दर्भ समेतलाई र यो महामारीको सन्दर्भमा अदालतहरूमा हुने भिडभाड जस्तो सेवाग्राहीको कामको कारणले गर्दाखेरि हाम्रा कतिपय अदालतहरूमा एकदम कामको चापको कारणले गर्दाखेरि व्यापक रूपमा भिडभाड हुने भएको कारणले गर्दाखेरि मिति 76/12/7 गते सर्वोच्च अदालतको पूर्ण बैठकबाट विभिन्न निर्णयहरू भएको थियो पहिलो चरणमा, र त्यति बेला मुख्य गरेर यो अदालतमा जुन केही सेवाहरूलाई चाहिँ बन्द गर्ने र अत्यावश्यक खालका सेवाहरू तत्काल नगरी नहुने खालका सेवाहरू प्रवाह गर्ने खालको निर्णय भएको थियो। त्यसमा विशेष गरी यो बन्दी प्रत्यक्षीकरण लगायतका विभिन्न कुरा सेवाहरू सञ्चालन गर्ने गरी निर्णय भएकोमा यो चैत्र 10 गते फेरि नेपाल सरकारले जुन गरेको निर्णय आदेश निर्देशनहरू समेतका सन्दर्भमा पुनः चैत्र 12 गते सर्वोच्चको पूर्ण बैठक बसी आकस्मिक रूपमा पूर्ण बैठक बसेर पूर्ण बैठकबाट फेरि विभिन्न निर्णयहरू भएको अवस्था छ। यी निर्णयहरूको सन्दर्भमा विशेष गरेर अब अदालतहरूमा बन्दी प्रत्यक्षीकरणको निवेदन सुनवाई हुने र अरू मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को तफा 155 अनुसारका निवेदनहरू तथा बाल सुधार गृहमा रहेका बाल बालिकाहरू जिम्मा लिने सम्बन्धी निवेदनहरू सम्बन्धी काम कारवाही र पक्राउ पुर्जी अनुमति र जरुरी पक्राउ पुर्जी समर्थन सम्बन्धी काम बाहेक अन्य सेवाहरू हालका लागि चाहिँ बन्द गरिएको अवस्था छ र सो सम्बन्धमा जति मैले माथि उल्लेख गरेका सेवाहरू सञ्चालन गर्नको लागि न्यूनतम कर्मचारीहरू उपस्थित रहने र यो सेवालाई सही अनुरूप सञ्चालन गर्ने गरी पूर्ण बैठकबाट निर्णय भएको छ र यो निर्णयको चाहिँ मुख्य उद्देश्य यो सेवामा जो भिडभाड हुने अवस्था हो त्यसलाई नियन्त्रण गर्ने र यसको परिणामस्वरूप यो कोरोना भाइरस COVID-19 को नियन्त्रणमा सहज होस् भन्ने कुरा हो र यो निर्णयहरूको सान्दर्भिकता के रहेको भन्दाखेरि अहिले पनि मुद्दामा आम यो मुद्दाका पक्षहरू तारिखमा रहेको अवस्था चाहिँ छ। कतिपय मुद्दा दर्ता गर्नका लागि हदम्यादको कुराहरू हुन्छ र तारिख तोकिएको अवस्थाहरू हुन्छ र म्यादहरू तोकिएको अवस्था हुन्छ। ती म्यादहरू तोकिएको कुरा मुद्दाहरूमा भएको हदम्यादको कुरा तारिखहरूको कुराहरू अहिले जे अवस्थामा रहेका छन् तिनी यथास्थितिमा रहन्छन् र यस्तो विषम परिस्थिति परेको अवस्थामा हामीसँग कानुनी व्यवस्थाहरू पनि छन् त्यस्ता म्याद तारिख नगुज्रिनको लागि र त्यसको सन्दर्भमा यो हदम्यादको कुरा म्यादको कुरा तारिखको कुराहरू जति मुद्दाका पक्षहरूको गुज्रिँदैन उहाँहरू यो विषम परिस्थिति अन्त्य भएको हालको निर्णय अनुसार चैत्र 21 गते सम्म यो निर्णय भएको हुँदाले उक्त मितिपछि 10 दिनभित्र सम्बन्धित पक्ष उपस्थित हुनुभयो भनेदेखि उहाँहरूको मुद्दामा भएको तारिखको कुरा त्यहाँ मुद्दामा रहने हदम्यादको कुरा र म्यादका कुराहरू नगुज्रिने कुरा पनि यी निर्णयहरूले चाहिँ सुनिश्चित गरेको अवस्था छ। त्यसकारण यो सन्दर्भमा मुद्दाका जो पक्षहरू हुनुहुन्छ जसलाई पेशी तारिख तोकिएको थियो जसको हदम्याद अन्तिम अवस्थामा रहेको थियो जसलाई तोकिएको म्यादहरू सकिने अवस्थामा थिए ती सन्दर्भमा उहाँहरू अहिले आत्तिरहनु पर्ने अवस्था रहेन र यो विषम परिस्थिति र हालको निर्णय अनुसार चैत्र 21 गते पछि हामीसँग कानुनमै पनि व्यवस्था छ सो सम्बन्धमा मुलुकी देवानी कार्यविधि संहिता 2074 को तफा 235 र मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को तफा 59 व्यवस्था पनि गरेको छ। उक्त कानुनी व्यवस्था समेतका आधारमा यो परिस्थिति जस्तो चैत्र 21 गते हालसम्मको पहिलो चरणको निर्णय को सन्दर्भमा त्यो पछि 10 दिनभित्र सम्बन्धित पक्ष उपस्थित हुनुभयो भनेदेखि सबै अदालतहरूमा उहाँहरूको हदम्याद तारिख म्यादहरू पुनः चाहिँ त्यो थामिने भएको कारणले नगुज्रे सरह रहने भएको कारणले गर्दाखेरि मुद्दाका सेवा गराइहरूलाई यो सन्दर्भमा आश्वस्त गराउन पनि चाहन्छु म र उहाँहरू यो परिस्थिति खुलेपछि मात्र उपस्थित हुने गरी यी निर्णयहरूले व्यवस्था गरेको छ। सन्तोषजी
प्रवक्ताज्यू जस्तो अब नेपाल सरकारले यहाँले पनि अघि उल्लेख गर्नुभयो पृष्ठभूमिमा कि नेपाल सरकारले पनि विभिन्न खालका निर्णयहरू गरेको छ प्रधानमन्त्री राष्ट्रपति लगायतका व्यक्तित्वहरूबाट पनि अपीलहरू आएको छ कि आम सर्वसाधारणलाई घरमा बस्नुहोस् किनभने अहिले सबैभन्दा सुरक्षित उपाय भनेको घरमा बस्ने हो कोरोना भाइरसको कुनै खास औषधि नभएको सन्दर्भमा अहिले यसको उपचारको पद्धति पनि कठिन छ त्योमाथि हामी जस्तो चाहिँ अब भनौँ न तेस्रो चाहिँ विश्वका मुलुकहरूलाई अझै गाह्रो छ विकसित मानिएका अत्याधुनिक सेवा सुविधा भएका युरोपका कति मुलुकहरू त्यसै गरी अमेरिका लगायतका मुलुकहरूले पनि यसलाई सही ढंगले नियन्त्रणमा लिन नसकिरहेको बेलामा हामीले अहिले अपनाउने उपाय भनेको यही हो भनेर आश्वस्त गर्ने विभिन्न खालका प्रयासहरू भइरहेका छन्। यद्यपि कहीँ कतैबाट कानून उल्लंघन भएको सन्दर्भमा विभिन्न खालका कानूनहरू हाम्रा चाहिँ कानूनी प्रावधानहरू जुन छन् मूलत अब संक्रामक रोग ऐन 2020 छ त्यसै गरी अपराध संहिता पछिल्लो जुन 2074 छ त्यसमा पनि कतिपय व्यवस्थाहरू छन् विपद व्यवस्थापन ऐन लगायतका जुन कानूनी प्रक्रियाहरू छन् ती पनि अवलम्बन गर्न पर्ने अवस्था आउन सक्छ अथवा त्यसका त्यो कार्यान्वयन गर्नुपर्ने अवस्थाका सन्दर्भमा पनि सरकारले आम सर्वसाधारणलाई सचेत गराएको छ चेतावनी दिएको छ कि यदि तपाईँहरूले त्यसको कार्यान्वयन गर्नु भएन भने हामी बाध्यतावश हामी कानूनको प्रयोग गर्नुपर्ने अवस्थामा हुन्छौं। अहिले यहाँसँग हामीले कुरा गरिरहेको सन्दर्भमा यी कानूनी व्यवस्थाहरूका बारेमा पनि यहाँले आम सर्वसाधारणलाई केही जानकारी दिन सक्नुहुन्छ कि?
सन्तोषजी अब यस सन्दर्भमा जुन विषम परिस्थितिमा सरकारले कानुन बमोजिम सञ्चालन गरेका कुराहरूको हकमा सरकारले जुन व्यवस्थाहरू गरेको छ त्यो सन्दर्भमा अदालतको प्रत्यक्ष त्यस्तो सन्दर्भ चाहिँ त
रहँदैन
जहाँसम्म नागरिकहरूको वैयक्तिक स्वतन्त्रताको संरक्षण गर्ने कुराकानी हो. कुनै कारणले वैयक्तिक स्वतन्त्रतामाथि असक्षेप भएको अवस्था रह्यो भनेदेखि त्यस्तो अवस्थाका लागि जुन हामीले बन्दी प्रत्यक्षीकरणको कुरा गर्यौँ त्यही सन्दर्भमा त्यो अदालतहरू खुला रहने हुन्. बन्दी प्रत्यक्षीकरण भनेको विशेष गरेर वैयक्तिक स्वतन्त्रताको संरक्षणका लागि हो. यदि कोही कुनै व्यक्तिलाई गैर कानुनी तरिकाले थुनामा रहेको छ भने त्यस्तो अवस्थामा अदालतले सुनाई गर्ने कुरा खुला नै राखेको छ. त्यसबाहेक अब
प्रवक्ताज्यू मैले यहाँलाई अझै अलिकति सहज चाहिँ गराउन खोजे. मूलत रोग लाग्न नदिनु नै उपयुक्त चाहिँ उपाय हो किनभने अदालत कहाँ भनेको एउटा उपचारात्मक व्यवस्था हो राज्यले गरेको न्यायसँग सम्बन्धित कुरा हो. यो आम सर्वसाधारणलाई अहिले अदालतका तर्फबाट पनि एउटा सूचित गर्नुपर्ने अवस्था भएकोले मैले यो जिज्ञासा राख्न खोजेको थिएँ. यहाँलाई प्रत्यक्ष रूपमा यहाँले त्यसको चाहिँ जवाफ अथवा चाहिँ जिज्ञासाको समाधान गर्न सक्नुहुन्छ या हुँदैन. मूलत रोग लाग्न नै नदिनका लागि तपाईँहरू घरमै बस्नुहोस् भन्ने खालको सूचनाहरू जानकारीहरू अदालतले पनि आम सर्वसाधारणलाई दिन सक्छ होला नि त यो अहिलेको अत्यावश्यकीय अवस्थामा.
यस्तो सक्दछ यसमा अदालत वास्तवमा प्रारम्भिक दिनदेखि नै यो रोगको सन्दर्भमा धेरै सचेत भएर सेवा प्रवाह गरिराखेको हो. हजुरलाई केही हदसम्म जानकारी पनि रह्यो होला. जस्तो यो रोगको सन्दर्भमा प्रचार प्रसारको प्रसङ्गमा अदालतले आफ्नो तहबाट पनि सेवाकराईहरू मूलत अदालतमा प्रवेश गर्ने सेवाकराईलाई सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिराखेकै हो. र प्रारम्भिक अवस्थामै डिस्टेन्स जो अहिले सोसल डिस्टेन्स मेन्टेन गर्ने कुराहरू प्रसङ्गमा धेरै चलेको छ वास्तवमा यसको यो अमुक उपचारकै रूपमा त्यो कुरालाई मेन्टेन गर्नको लागि सर्वोच्च अदालतले मुद्दाहरूमा सुनवाई इजलासहरूमा डिस्टेन्स मेन्टेन गर्ने अनि त्यसपछि भिडभाडलाई कम गराउने सन्दर्भमा प्रारम्भिकदेखि नै कामहरू भइराखेका थिए. र सँगसँगै फाँटहरूमा जस्तो सचेतना जनाउने हिसाबले कर्मचारीहरूमा देखि सेवाग्राहीलाई समेत जानकारी दिनका लागि सर्वोच्च अदालतले प्रचार प्रसारको हिसाबमा यो सचेतनामूलक सन्देशहरू प्रवाह गर्ने गरेको पनि हो. अर्को पक्ष भनेको जस्तो अदालत प्रवेश गर्ने सेवाग्राहीको सन्दर्भमा उहाँहरूको टेम्परेचर मापन गर्ने र त्यसैका आधारमा त्यो टेम्परेचर मापन गरेर सेवा लिन प्रवेश गराउने कुरा यो निर्णय हुनुभन्दा अगाडिदेखि नै अदालतले चाहिँ प्रारम्भ गरिसकेको थियो. सर्वोच्च अदालत लगायत उपत्यकाभित्रका अदालतहरूमा पनि यो प्रारम्भ गरिसकिएको थियो. त्यसपछि यो क्रमशः विस्तार हुँदै गएको थियो र यो अहिले भएका निर्णयहरूमा पनि के रहेको छ भन्दाखेरि जुन हिजो यसको सजगता अपनाउनका लागि अदालतहरूबाट भएका प्रयासहरू अहिले पनि जारी रहेका छन्. प्रचार प्रचारका कुराहरू सेवाग्राही आउने जुन पोइन्टहरू छन् जुन प्रवेश गर्नुहुन्छ जहाँ आउनुहुन्छ उहाँहरूलाई जानकारी गराउने कुरा र यदि अदालतमा सेवा लिन प्रवेश गरेको सेवाग्राहीमा यस्तो खालको सिम्टम्स देखियो कोभिड यो जुन कोरोनाको सिम्टम्सहरू देखियो भनेदेखि उहाँहरूलाई उपचारको लागि पठाउने कुराहरू र सँगसँगै अब अदालतले आफ्ना क्षेत्रभित्रको कुराको सन्दर्भमा गर्दाखेरि जस्तो अदालतमा कार्यरत गर्ने करिब 6,065 जति हामी कर्मचारीहरू छौँ यो कर्मचारीहरूको परिवारमा पनि कुनै कारणले त्यो सदस्यहरूमा यस्तो देखियो भने त्यसको पनि जानकारी गराउने भन्ने खालको निर्णयहरू पनि यो 7 गतेको निर्णयमा चाहिँ गरिएको छ र त्यसको हाम्रो कर्मचारीको तहमा सेवाग्राहीको तहमा र सरकार राख्ने निकायहरूमा पनि निर्णयहरू पठाइएको छ. जस्तो नेपाल बार एसोसिएसन मार्फत सबै युनिटहरूमा यसको गर्नु भन्ने हिसाबले गरेको अवस्था छ. यसरी हेर्दा मूलत सन्तोषजी जस्तो अदालतमा प्रवेश गर्ने सेवाग्राहीको सन्दर्भमा अदालतमा कार्यरत कर्मचारीहरू र न्यायिक जनशक्तिको सन्दर्भमा चाहिँ यी केही कदमहरू चालिएको थियो र ती कदमहरू अहिले पनि जारी नै रहेका छन्. अदालतबाट भएका प्रयासहरू यो अवस्था छ.
प्रवक्ताज्यू यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
धन्यवाद सन्तोषजी जो यो निर्णयहरूका बारेमा केही जानकारी गराउने अवसर दिनुभयो यसका लागि पनि सन्तोषजी लगायत रेडियो नेपाल परिवारप्रति धन्यवाद प्रकट गर्छु. धन्यवाद.
उहाँ हुनुहुन्थ्यो सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेल. सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना देखिएको भन्दै बन्दी प्रत्यक्षीकरण लगायतका केही सीमित सेवाहरू बाहेक अन्य सम्पूर्ण सेवाहरू प्रवाह गर्न बन्द गर्ने हिजोको पूर्ण बैठकले निर्णय गरेको छ. यसै विषयमा हामी कुराकानी गर्दै थियौं. स्वागत छ पुनः यो कोरोना विशेष प्रस्तुतिमा. मूलत अहिले हामीले कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना देखिएको सन्दर्भमा नेपाल सरकारबाट भएका प्रयासहरू पहलहरू लगायतका सन्दर्भमा यो विशेष प्रसारणमा जोड़िरहेका छौं। त्यसै क्रममा हामीसँग जोड़िनु भएको छ काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी। उपमेयरज्यू
हजुर,
स्वागत छ यहाँलाई।
हजुर नमस्कार।
मूलत कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि महानगरका तर्फबाट भइरहेका पछिल्ला प्रयासहरूका बारेमा जानकारी दिनुहोस् न।
हजुर, अहिले अब कोरोना यो भाइरस फैलिन नदिनको लागि काठमाडौँ महानगरपालिकाले आफ्नो जिम्मेवारी वहन गर्न एकदम तदारुका साथ अगाडि बढिरहेछ। हिजो मात्र अब यो विश्वव्यापी महानगर महामारीको रूपमा यो संक्रमण फैलिन नदिनको लागि चाहिँ काठमाडौँ महानगरपालिकाले सडक सफाईको हवाला अझ यो चितानस औषधि छर्कने अभियान सुरु भएको छ हिजोदेखि, हिजो साँझदेखि। र सर्वप्रथम त हस्पिटलको वरिपरि र सार्वजनिक जुन जुन ठाउँमा बढी व्यक्तिहरू चाहिँ बढी आवत जावत गर्ने ठाउँ छ र यो तरकारी कालीमाटी टेकु भनेपछि यो तरकारी बजारहरूको ठाउँमा चाहिँ हिजो हामीले चाहिँ काठमाडौँ महानगरपालिकाले चाहिँ यो डिसइन्फेक्सन हुन नदिनको लागि त्यही औषध राखेर चाहिँ पानीहरू राखेर चाहिँ छर्किएका छौँ हामीले हिजो। त्यसबाहेकका प्रयासहरू अब वार वारमा चाहिँ चेतना अब बाहिर ननिस्किदिनुहोस्, यो एकजनालाई मात्र भयो भने यो एकदम भयावह अवस्था हुन्छ। लकडाउन भनेको त्यतिकै गरेको होइन, हामी यो योसँग डराउनु पर्दैन, हामी घरभित्रै आफै सुरक्षित हुन सक्छौँ भन्ने कुरा चाहिँ व्यापक रूपमा चाहिँ वार वारमा चाहिँ चेतनाको कार्यक्रमहरू चाहिँ भइरहेको छ।
जस्तो अब काठमाडौँको जुन खालको बस्तीहरू छ भनौँ न एकै ठाउँमा होइन, अलिकति गुजमुज, यस्तो अवस्थामा आम सर्वसाधारणले गर्नुपर्ने पहलका बारेमा प्रयासका बारेमा यहाँहरूले अब अहिले त वडा तहसम्मै हाम्रो निकाय छ, वडा तहका निकायहरू, वडा सदस्य, वडा अध्यक्षज्यूहरू, यहाँहरू जनप्रतिनिधिहरूको भूमिका, जनप्रतिनिधिहरूले के कसरी निर्वाह गरिरहनु भएको छ, यहाँको अनुभव कस्तो छ?
होइन, अब हामीले यो लकडाउन गर्न अगाडि नै पूर्ण रूपमा चाहिँ यो अनुगमन समिति अब उपप्रमुखकै संयोजकत्वमा भएको कारणले गर्दाखेरि विशेष गरेर चाहिँ पोर एरियामा चाहिँ एकदमै हामीले एकै दिनमा चाहिँ एकैचोटि हामीले आठ-नौवटा वडामा चाहिँ के भइरहेको छ, जनतालाई कसरी सचेत गराइरहेको छ, हात धुनेदेखि लिएर बाहिर मान्छेसँग टच नहुनेदेखि लिएर यो मास्क लाउनु पर्ने, साबुन पानीले मिचीमिची चाहिँ हात धुनुपर्ने, सबै हामीले काठमाडौँ महानगरपालिकाले पम्पलेटहरू छापेका छौँ, त्यो पम्पलेट चाहिँ सबैको घर घरमा पुग्नु पर्यो। मास्कहरू पनि यदि त्यस्तो साह्रो अप्ठ्यारो पर्यो भने चाहिँ एकजना मात्र निस्किने र फेरि आफू घरभित्र गइसकेपछि त्यो चाहिँ आफू फेरि सुरक्षित भएर कि त आफ्नो कारणले गर्दाखेरि फेरि पारिवारिकलाई पनि दुःख हुने कारणले गर्दाखेरि त्यो रोग सर्ने कारणले यसरी चाहिँ चेतनाको कार्यक्रमहरू चाहिँ अगाडि बढाउनुहोस् र त्यहाँको जनप्रतिनिधि वार्ड जनप्रतिनिधि सहित राखेर संस्थालाई पनि युवाहरूलाई चाहिँ म्याक्सिमम चाहिँ युज गर्नुहोस् भनेर हामीले चाहिँ यसरी चाहिँ अगाडि बढाएका छौँ।
जस्तो अब एउटा अर्को एउटा जिज्ञासा पनि अहिले राखौँ, यो यस्तो खालको जुन महामारीको बेलामा स्थानीय तहहरूको भूमिकाको सन्दर्भ अलिकति म चाहिँ जोड्न खोजिरहेको छु। जस्तो हाम्रो लामो समय हामी स्थानीय तहहरू विहीन भयौँ, स्थानीय निकायमा जनप्रतिनिधिहरू भएनन् स्थानीय, अब अहिले जुन स्थानीय तहहरूमा जनप्रतिनिधिहरू यहाँहरू हुनुहुन्छ, आम सर्वसाधारणसँग यहाँहरूको कुराकानी सन्दर्भहरू भइरहेको छ, भेटघाट नभए पनि टेलिफोन मार्फत कतिपय सन्दर्भहरू भइरहेको छ, यहाँको व्यक्तिगत अनुभव कस्तो छ? जस्तो स्थानीय तह अहिले सक्रिय हुँदाखेरि यस्ता खालका महामारीहरू, यस्ता खालका समस्याहरूमा कतिको सहजता हुँदो रहेछ राज्यलाई?
होइन, राज्यलाई त एकदम निकै सहज छ नि। स्थानीय सरकार यदि सायद अहिले पनि नभइदिएको भए यो महामारी फैलाउनको यो अझ रोक्न सक्दैन थियो। स्थानीय तह भनेको प्रत्यक्ष जनतासँग चाहिँ हामी के भन्छ अब सवाल जवाब गर्न सक्ने भएको कारणले गर्दाखेरि उहाँलाई परेको समस्या त्यो तुरुन्तै हाम्रो अब सबैलाई चाहिँ काठमाडौँ महानगरपालिकाको मेयर उपमेयर लगायत वडा अध्यक्षहरूको चाहिँ फोन नम्बर दिएका छौँ। तपाईँहरूलाई त्यस्तो केही अप्ठ्यारो पर्यो भने तुरुन्त हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो एम्बुलेन्स नम्बरहरू सबै हामीसँग चाहिँ हामीले चाहिँ अगाडि बढाइसकेका छौँ। एम्बुलेन्स 102 तपाईँहरूलाई बिमारी पर्यो भने त्यो एम्बुलेन्सलाई तुरन्त फोन गर्न सक्नुहुन्छ भनेर हामीले यसरी चाहिँ अगाडि बढाएका छौँ। यो कारणले गर्दाखेरि अहिलेको नेपाल सरकारलाई ठुलो राहत पुगेको छ, अझ पनि हामी काम गर्नको लागि पछाडि हटेका छैनौँ। यदि स्थानीय सरकार नभएको भए हामी यसरी अगाडि बढ्न सकिँदैन थियो होला। अहिले प्रत्येक वार्ड वार्डमा हामी मेयर हामी सबै आफ्नो पदलाई पनि आफ्नो पनि आफ्नो स्वास्थ्यलाई पनि ख्याल राख्दै जनतालाई कसरी अगाडि बढाउने, यहाँको स्थानीय जनतालाई चाहिँ यो कुरालाई चाहिँ महसुस होस् कि हामी छौँ भन्ने कुरा चाहिँ महसुस हामीले गराइरहेका छौँ।
अन्त्यमा जस्तो यहाँहरूले यहाँहरूको र वडाध्यक्षहरूको विवरण फोन नम्बर सहित जुन एउटा चाहिँ वितरण गर्नुभएको छ आम सर्वसाधारणहरूलाई, त्यसको प्रयोग कतिको भएको छ, हिजोदेखि आजसम्मको प्रयोग कतिको भएको छ, आम सर्वसाधारणले त्यसलाई कतिको सहजताका साथ लिएका छन्, तपाईँहरूले कसरी बुझ्नु भएको छ त्यसलाई?
होइन, लिएको छौँ, झन्डै झन्डै हिजो मात्र निकै फोन आयो भन्ने, हिजो हामी मेयर उपमेयर सहित कर्मचारीहरू मिटिङमा बसेका छौँ, हामी दिनकालीन अफिसमा चाहिँ आफू पनि सेफ हुने गरेर बसिराखेका छौँ, र कुनै बेलामा त्यस्तो केही अप्ठ्यारो पर्यो भने हामी चाहिँ एकदम स्ट्यान्ड बाई बसेर चाहिँ अगाडि बढिरहेका छौँ, र यो विषयमा चाहिँ निकै फोनहरू आएको र सहज तरिकाले हामीले झन्डै 8-9 जना कर्मचारीहरूलाई चाहिँ त्यो विषयमा चाहिँ जवाफ दिनको लागि केही आवश्यकता पर्यो भने तुरन्त इमिडिएटली हुन सक्ने गरेर हामीले कर्मचारीहरूलाई चाहिँ अगाडि बढाइरहेका छौँ। र यसको लागि चाहिँ कर्मचारीहरूलाई पनि धन्यवाद दिनु, आफ्नो आफ्नो तरिकाबाट आफ्नो आफ्नो दायित्व चाहिँ एकदम वहन गरेर अगाडि बढिरहेका छौँ।
उपेरज्यू, एउटा पूरक प्रश्न सोधिहालौँ, जस्तो अब अहिले फोहोर मैलाको व्यवस्थापनको सन्दर्भ, किनभने हामी सबैलाई घर बस्न त भनिरहेका छौँ, तर फोहोर मैला यदि अहिले चाहिँ भनौँ न त्यसको सही चाहिँ ढङ्गले व्यवस्थापन हुन सकेन भने त्यसको अर्को समस्या हुन सक्छ, यहाँहरूले कीटनाशक औषधि छर्केको सन्दर्भ जोड्नु हो।
फोहोर व्यवस्थापन गर्नको निमित्त हामीले कर्मचारीहरूलाई चाहिँ अझ उहाँलाई चाहिँ आफू पनि सुरक्षित रहने गरेर भोलि यो विषयमा तपाईँहरू काठमाडौँ महानगरपालिकाको धन्यवादको पात्र बन्ने छ भन्ने कुरा चाहिँ हामी, किनभने कर्मचारीलाई जो बेलामा जस्तो समयमा चाहिँ उहाँले सेवा प्रवाह गर्यो त्यो अनुसारले चाहिँ काठमाडौँ महानगरपालिकाले उहाँलाई धन्यवाद मात्र होइन पुरस्कृत पनि हामी गर्छौँ भनेर उहाँलाई चाहिँ यसरी अगाडि, तर पहिलो कुरा चाहिँ आफू सुरक्षित रहनु पर्यो, पन्जा लाउनु पर्यो, मास्क लाउनु पर्यो, पुरा यो के भन्छ मुखभरि चाहिँ तपाईँहरूले चाहिँ पातलो सलले पनि छोपेर सफा चाहिँ गर्नु पर्यो, सफालाई रोक्नु हुँदैन, फोहोरलाई रोकेको खण्डमा यसको अर्को फेरि महामारीले हामीलाई चाहिँ दुर्गन्धित भएर चाहिँ अर्को बिमारीबाट फेरि हामी ग्रस्त हुनु पर्ला भनेर हामीले हिजै कर्मचारीहरूलाई चाहिँ पूर्ण रूपमा चाहिँ अगाडि बढाएका छौँ।
धन्यवाद उपमेयरज्यू।
हजुर, धन्यवाद।
यहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी। पछिल्लो समयमा काठमाडौँ महानगरपालिकाले सड़क सफाई गरेको छ, त्यसै गरी कीटनाशक औषधिहरू विभिन्न क्षेत्रमा छर्किएको छ, फोहोर मैलाको व्यवस्थापनको व्यवस्था पनि मिलाइएको उहाँले अहिले भर्खरै हामीलाई जानकारी दिनुभएको छ। अहिले हामी यो कोरोना भाइरसको संक्रमण फैलन नदिन सचेतना अपनाउने यो रेडियो नेपालको यो विशेष प्रयासमा छौं, विशेष प्रस्तुतिमा छौं। हामीले आज बिहान कुरा गर्यौं ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालसँग, मूलत आज बिहान तरकारी फलफूल औषधि लगायतका विभिन्न पसलहरू केही समयका लागि खुल्ला गरिएको छ र आम सर्वसाधारणलाई घुइँचु नगर्ने गरी मिलाएर आफ्नो स्वास्थ्यलाई ख्याल गरेर त्यसका सुरक्षाका उपायहरू अवलम्बन गरेर ती पसलहरूसम्म पहुँच चाहिँ बढ़ाउनका लागि निर्देशन दिएको र त्यो अनुरूपको आज बिहान व्यवस्था भएको बारेमा हामीलाई जानकारी गराउँदै हुनुहुन्थ्यो। त्यसै गरी सर्वोच्च अदालतले विभिन्न निर्णयहरू गरेको छ, सर्वोच्च अदालतका प्रवक्तासँग पनि हामीले केही बेर अगाडि कुराकानी गर्यौं र अहिले भर्खरै हामी कुराकानी गर्दैथ्यौं हरिप्रभा खड्गीसँग, जो उपमेयर हुनुहुन्छ काठमाडौँ महानगरपालिकाकी। यो अहिलेको विशेष प्रस्तुति यति नै। सुरेन्द्र श्रेष्ठ प्राविधिक मित्र सहित म सन्तोष रेग्मी विदा हुन्छु। हामी अब केही बेरपछि नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको सन्देश सहितको विशेष सामग्री का साथमा पुनः आउनेछौं। अवस्था, नमस्कार।